जी जनाब, बिस्मिल्लाह करें।
सर, ये बाल बच्चे जो हैं पैदाइशी जो हैं मजदूर होते हैं, इनकी रूहानी वजह क्या होती है मजदूरों की?
इसकी बुनियादी वजह माँ के शऊर में कमजोरी होती है, माँ के शऊर में खलल होता है। माँ के शऊर में पेचीदगी हो, कमजोरी हो या खलल हो, तो वो बच्चे को प्रॉपरली डेवलप नहीं कर पाती। ये देखे ना, इंसान जो है वो माँ के शऊर से बनता है। तो ये माँ का शऊर उसको पूरी ग्रोथ नहीं दे पाता। अब ये शऊर का जाहिर है वो दर्जा जिसको हम लाशऊर कहते हैं, तो ये लाशौरी तौर पे, क्योंकि शौरी तौर पे तो कोई औरत नहीं चाहती कि उसका बच्चा डिफॉर्म्ड हो या हैंडीकैप्ड हो या मेंटली रिटार्टेड हो, लेकिन होते हैं, और उसकी वजह माँ के शौर में कमजोरी होती है। जी जी और कोई सवाल? ये बात वाजे हो गई कि नहीं?
सर जी, मैंने एक क्वेश्चन करना है। सर,
इरशाद।
ये फूफा जान ने फरमाया कि मौत जो है वो तकदीर मुबर्रम है, तो मैंने पूछना था कि क्या इसका वक्त भी यही फिक्स ही होता है? वक्त भी इसी तरह के किस वक्त कोई फौत होगा?
जी हाँ, ये देखे ना, अब
हेलो,
जी, मैं अर्ज कर रहा हूं कि मौत का वक्त मुअय्यन है। इसका असल मतलब समझें, वक्त जो है वो एक ऐसी मतलब इकाई है जो शऊर के दर्जों पे डिफरेंट काम करती है। शऊर के दर्जों पे डिफरेंटली काम करती है। आम शऊर के लिए तो यही जुमला सही है कि उसका वक्त मुकर्रर है, लेकिन हमें फरीदुद्दीन का वाक्या पढ़ें कि उसमें जब मलकुल मौत आया और उन्हें कहा कि जी बड़ी सरकार ने याद फरमाया, तो उन्होंने कहा आधे घंटे बाद आना। क्या मतलब हुआ? कि अल्लाह ने इंसान को इख्तियार दिया हुआ है, बशर्ते कि वो शऊर के आला दर्जे पे हो। ठीक हो गया? आम शऊर के लिए तो यही कहा जाएगा। अब असल किस्सा ये है, इसको समझें, कि हर आदमी को 5,000 साल की बैटरी दी जाती है। वो उस बैटरी को 50 साल में खर्च करता है या 100 साल में खर्च करता है, ये इंसान के यूजेज पे आ जाता है। अब चूंकि वो 5,000 साल की बैटरी की लिमिट है, वो मकदारें मुकर्रर हैं। इंसान को इतना सा इख्तियार जरूर दिया गया है कि अगर वो एहतियात से खर्च करे तो वो उसको तवालत दे सकता है, लेकिन अल्टीमेटली वो बैटरी के खत्म होने पे उसने यहां से जाने ही जाने। जी बात वाजे हुई या नहीं? हेलो, जी जनाब अली, आवाज आ रही है?
जी सर अब आ रही है।
जी
पहले जो भी आपने जवाब दिए उनका जो है ना वो सही तरह से समझ नहीं आता।
मैंने अर्ज ये किया कि हर इंसान को 5000 साल की बैटरी उसके अंदर इंस्टॉल्ड है, ठीक है, जो इलेक्ट्रिक करंट्स ने जिस जो इसकी जिंदगी को चलाते हैं वो उसकी मिकदार फर्ज करें कि इतनी है, ठीक है, वो फिक्स है, वो हर एक को बराबर मिलती है। आगे इंसान उसको कितना खर्च करता है, किस तरह से खर्च करता है, वो उसे 100 साल में मुकम्मल कर देता है या 50 साल में या 20 साल में, ये इंसान के मिस यूसेज पे वो बैटरी जल्दी खत्म हो जाती है। अब वैसे तो मतलब है तकदीर मुबर्रम से मुराद ये होगी कि बैटरी की मकदार तो एक ही है, वो तो अपने वक्त पे उसने पूरा होना है, लेकिन क्योंकि हर जोन में शऊर के दर्जे हैं ना, तो शऊर के एक दर्जे पे टाइम हीन की तरह चल रहा है, उससे ऊपर के दर्जे में असर, उससे ऊपर के दर्जे में वक्त है और उससे ऊपर दहर है, तो वक्त के यूनिट्स डिफरेंट होने की वजह से किसी का शऊर अगर इतना तवाना हो जाए तो वो आई हुई मौत को टाल सकता है, जैसा कि बाबा फरीदुद्दीन के वाक्य में हमें मिलता है कि उन्हें जब मलकुल मौत ने आके कहा कि जी बड़ी सरकार ने याद फरमाया, तो उन्होंने कहा आधे घंटे बाद आना, क्या मतलब हुआ, वो जो टाइम अपॉइंटेड था अल्लाह की तरफ से उसमें एक्सटेंशन का इख्तियार रूहानी लोगों को मिल जाता है, लेकिन अल्टीमेटली वो भी इस दुनिया को छोड़ ही जाते हैं क्योंकि यहाँ रहने का कोई सीन समझ नहीं आता, कोई वजह नजर नहीं आती, ऊपर जाने से उनके इख्तियारात और सलाहियतें मजीद बढ़ जाती हैं, हवास की रफ्तार मजीद इंक्रीज कर जाती है। ठीक हो गया
जी सर? और मोमन के लिए जो है दुनिया को कैदखाना भी कहा गया,
बेशक जी हाँ, इसीलिए ना, क्योंकि मोमिन का मतलब है जो अपने अंदर अमन में हो गया, जिसने अल्लाह के निजाम को समझ लिया, अल्लाह की बात को समझ लिया, तो वो एट पीस है अपने अंदर, तो जो एट पीस है वो दुनिया की ये हलचल से, इस घुटन से क्यों यहाँ रहना चाहेगा। जी
सर, ये बात ज़हनी अमराज में जो है दस्तखत करने का कहा जाता है, तो इसकी क्या रूहानी लॉजिक है?
किस चीज का कहा जाता है
दस्तखत करने का? क्या आपके मसाइल के लिए जो है कोई ज़हनी मसाइल हो तो उनको दस्तखत करने का कहा जाता है? क्या आप अपने
ये दस्तखत करने से, मेरा जहां तक ख्याल है, कभी मैंने सोचा तो नहीं, लेकिन आपने फरमाया तो मेरा ध्यान इस तरफ गया, क्योंकि ये मेरा ख्याल है कि ऐसे मसाइल में तजवीज किया जाता होगा जहां बंदा एहसास कमतरी का शिकार हो।
ठीक है,
क्योंकि अगर आप अपने दस्तखत कर रहे हैं तो आप अपनी जात का सिग्नेचर कर रहे हैं, यानी कि एक साइन बना रहे हैं जो आपकी जात को रिप्रेजेंट करता है। तो जब आप अपनी जात को रिप्रेजेंट कर रहे हैं पेपर पे और आप उसको लाइक करना शुरू कर देते हैं कि कितने अच्छे दस्तखत हैं, तो क्या होता है, आप खुद को जानने का एक मरहला तय कर रहे होते हैं।
ठीक है,
क्योंकि दस्तखत करने से क्या होगा, आपकी आइडेंटिफिकेशन मार्क है।
जी जी ठीक है,
तो मेरा ख्याल है। जी वालेकुम अस्सलाम
भाई, बाज लोग जिक्र करते हुए नमाज पढ़ते हुए गनुदगी में चले जाते हैं, तो ऐसा क्यों है कि वो फिर उनको पता ही चलता कि आप क्या पढ़ रहे हैं, गनुदगी में चले जाते हैं?
इसकी बुनियादी वजह यह है कि हमारा ध्यान जिक्र की तरफ नहीं होता, हम एक रस्मन जिक्र कर रहे हैं, मसलन मैं या कयूम पढ़ रहा हूँ, ठीक है, मेरा जहन क्या हुआ, کہ شعوری حواس میں تو اس کی معنویت کو سمجھ نہیں رہا, اس میں دلچسپی لے نہیں رہا. اب اگر میں ایک رٹو طوطے کی طرح اس کی دہرائی کر رہا ہوں تو کیا ہوگا, میرا شعور جو ہے وہ بیزاری محسوس کرے گا, وہ پھر یہاں شعور نکل کر لاشعور میں جانا چاہے گا.
اس کی توجہ نہیں ہوتی.
جی آپ غور کریں نا کہ کوئی بھی کام آپ توجہ سے کر رہے ہوں تو آپ کو کبھی نیند کا غلبہ نہیں ہوتا.
بالکل
ٹھیک ہو گیا. ذکر کرتے وقت کوشش کیا کریں کہ جو بھی ہم ذکر کر رہے ہیں اس کی معنویت کی طرف دھیان رہے. مثلا ہم یا حیو یا قیوم کا ذکر کر رہے ہیں تو یا حیو اے زندہ, یا قیوم اے قائم, تو اللہ کی صفت حیات کو آپ محسوس کرنا چاہ رہے ہوں اور اس کی طرف متوجہ ہوں اور ساتھ میں اس کو ایسوسیٹ کریں کہ یہ حیات میرے اندر کیسے چل رہی ہے, تو آپ کو اپنے دل کی دھڑکن کی طرف دھیان جائے گا, سانس کی طرف دھیان جائے گا, گردوں کے افعال, جگر کے افعال, تلی کے افعال, آنتوں کا فعل, میدے کا مطلب دماغ کی ورکنگ, یہ سب زندگی کی علامتیں ہیں نا. تو جب آپ زندگی کی علامتوں کو توجہ دیں گے تو آپ کو یا حیو کہتے ہوئے اللہ کی صفت حیات اپنے اندر ابھرتی ہوئی محسوس ہوگی. جب آپ یا قیوم کہیں گے تو آپ کے اندر اللہ کی صفت حیات قیام پکڑے گی. یعنی جب ہم یا کہتے ہیں تو اصل میں کیا ہو رہا ہے, ہم اللہ کی صفت حیات کو پکار رہے ہیں. اب میں کسی کو پکاروں اور میرا دھیان نہ ہو کہ میں کس کو پکار رہا ہوں, میں نے آواز لگائی, اب اگلے نے میں نے فرض کریں کہ کہا عرفان صاحب, اب عرفان صاحب میری طرف متوجہ ہو گئے, میں کہیں اور بزی ہوں. تو اسی طرح اب ہم اللہ کی صفت حیات کو پکار تو رہے ہیں لیکن اس کی طرف متوجہ نہیں ہے, وہ ہماری طرف متوجہ ہوتی ہے, ہمارا دھیان کہیں اور ہوتا ہے, تو وہ ہم پہ کیا اثرات مرتب ہوں گے؟ کوئی اثرات مرتب نہیں ہوں گے. پھر جب اثرات مرتب نہیں ہوں گے تو آپ کا شعور بیزاری کا اعلان کر دے گا, تو وہ آپ کو نیند آ جائے گی, تھکاوٹ محسوس ہوگی. ٹھیک ہو گیا.
جی جی بالکل, اللہ کا شکر.
تو بات اتنی سی ہے کہ توجہ دھیان کو جو بھی ذکر کریں اس کی طرف مبذول رکھیں. اب نماز میں حضور مرشد کریم نے کتنی بار فرمایا کہ اسے بات ترجمہ پڑھیں, اس کے ترجمے کو حفظ یاد کریں, اور جب آپ پڑھ رہے ہو تو دھیان اس کے معنی کی طرف ہو.
اور میرا کہ اس وقت تو شاید نہ کر سکے, کسی وقت جو سورہ جمعہ ہے نا وہ مجھے ذرا سمجھا دیجیے گا.
چلیں بہتر. جی
اور لوگوں کے سوال ہوں گے.
جی جی بالکل. جی کوئی سوال پوچھے نا, یہ تو آپ نے فرمائش کر دی.
ہاں جی سر, میرا سوال ہے
ارشاد
کہ لوح قلم میں نبی پاک صلی اللہ علیہ وسلم کی ایک حدیث کوٹ کی گئی ہے کہ قلم لکھ کر خشک ہو گیا.
جی
ایک جگہ حضور قندہ بابا اولیاء نے فرمایا ہے کہ مطلب انسان جو ہے وہ پلٹا لٹکا ہوا ہے, اور پلٹا لٹکا ہوا انسان کیسے آزاد ہو سکتا ہے؟ تو یہ بتائیں کہ مطلب اگر قلم لکھ کے خوش ہو گیا تو ارادہ اور اختیار کدھر ہے؟
بڑی پیاری بات ہے لیکن آپ نے تین باتوں کو مکس اپ کر دیا. الٹا لٹکا ہونا پہلے ہم اس کو ڈسکس کر لیتے ہیں, ٹھیک ہے, پھر اس حدیث پہ آ جاتے ہیں. اصل میں حضور قلندر بابا اولیاء نے بتایا کہ انسان شعوری حواس میں جو کچھ سمجھ رہا ہے وہ سب غلط ہے, इसकी तो सिमटें ही दुरुस्त नहीं है। उल्टा लटकने की मिसाल देकर उन्होंने वाजे किया कि भाई हम कहते हैं मेरा सर बुलंदी की तरफ है, तो बुलंदी किधर है? तो ये जो बने हुए विचार हैं हमारे, उन पे जरब लगाई है उन्होंने कि हम सब कुछ उलट देख रहे हैं, उलट समझ रहे हैं। अब इसी तनाजुर में उन्होंने कहा कि आप खुद को जब आजाद महसूस करते हैं तो असल में आप तब भी पाबंद हैं। अब इसको उन्होंने वाजे किया कि इंसान अंदर से आजाद होगा, बाहर मुआशरती जंजीरों से बंधा हुआ है। मुआशरे की रस्सी से बंधा होने की वजह से उसकी आजादी अधूरी रहेगी। यानी आपको मुआशरे के सामने उनके शऊर से नहीं टकराना, आप अपने इनर में खुल के सोचेंगे, खुल के आजाद होके सोचेंगे। ये मफहूम है इसका। अब आ जाए लौह कलम के जुमले की तरफ कि कलम जो है वो लिखकर खुश्क हो गया। फरमाया कि इस हदीस मुबारका से हमें जमाने का एक ही करीना मालूम होता और वो है माजी। अब इसका क्या मतलब हुआ? कलम से मुराद है अल्लाह के जहन में जो भी प्रोग्राम बना वो अल्लाह ने फाइनलाइज कर दिया। अब वो प्रोग्राम गोया कलम लिखकर खुशक हो गया। अब हम उस प्रोग्राम को डिस्प्ले होता देख रहे हैं। जाहिर है प्रोग्राम रिकॉर्डेड है, प्रोग्राम रिकॉर्डेड है। इंसान को उसमें इख्तियार दिया गया है कि वो वहां से लोहे महफूज से आने वाली तलात को अपनाए या रिजेक्ट कर दे। अगर वो लोहे महफूज से आने वाली तलात को पूरी तरह कॉम्प्रिहेंड कर ले तो उसकी जो किताबुल मरकूम बनेगी उसकी बुनियाद पे जन्नत और दोजख का फैसला होना है। यानी अल्लाह के प्रोग्राम की फाइनलिटी अपनी जगह, इंसान का इख्तियार उसमें से यहां आ गया कि इंसान, अल्लाह ने तो तय कर दिया कि एक जमीन होगी तो इतनी जमीनें होंगी, इतने सूरज होंगे तो इतनी ये से गैलेक्सी बनेगी, इतनी गैलेक्सीज होंगी तो एक कायनात बनेगी। ये मुकम्मल प्रोग्राम अल्लाह के जेहन में है और ये तयशुदा है। और हर सियारा जो है वो सूरज के गिर्द इतने फासले से चक्कर लगाएगा, ये सब हिसाब किताब तयशुदा है। इसका मतलब है कि ये सारी चीजें जो तयशुदा हैं वो कलम लिखकर खुश्क हो चुका है, यानी कि ये माजी है। अल्लाह के जेहन में एक प्रोग्राम तय हो चुका है, अब उस प्रोग्राम का डिस्प्ले हो रहा है। उस प्रोग्राम के डिस्प्ले में इंसान को इख्तियार दिया गया है कि वो इस डिस्प्ले में अपना रोल अदा करे। अब वो क्या रोल अदा करता है कि वो अल्लाह के प्रोग्राम के मुताबिक अपनी जिंदगी को डेवलप करता है या उसके कंट्रास्ट में या उससे किसी हद तक मिलता जुलता। अगर वो अल्लाह के कहने के मुताबिक अपनी जिंदगी बसर करता है तो उसकी किताबुल मरकूम वैसी बनेगी जैसी अल्लाह के जहन में उसके लिए प्रोग्राम है। और अगर वो उसके खिलाफ चलता है तो उसकी किताबुल मरकूम सिजीन का मंजर पेश करेगी। अब दोनों इख्तियार, अब यहां जो कंफ्यूजन थी आपके जेहन में वो वाजे हो गई?
जी सर।
चलें, बहुत शुक्रिया।
कुरान में जब जिक्र है कि जब शैतान ने हज़रत आदम अलैहिस्सलाम को सजदा नहीं था किया और अल्लाह ताला ने उसे जो है क्या कहते हैं उसे मर्दूद करार दे दिया था, तो उसने कहा था कि मैं आपके बंदों को जो है बहकाऊंगा लेकिन जो अल्लाह के खास बंदे होंगे तो उस पर उनका जोर नहीं चलता। तो ये अगर लकायत के हवाले से हम आए तो कौन से बंदे हैं जो शैतान की अप्रोच से बाहर हो जाते हैं?
देखिए हर वो बंदा शैतान की अप्रोच से बाहर है जो उसको पहचान लेता। अगर आप शैतान को आइडेंटिफाई नहीं कर सकते तो आप उसे बच कैसे सकते। देखे ना, अगर मैं अपने दुश्मन को जानता ही नहीं हूं तो वो तो रूप बदल बदल के, बहरूप बदल बदल के मुझ पे हमले करता रहेगा। लेकिन अगर मैं उसको हर रूप में जानना सीख जाऊं तो मुझे बताइए क्या होगा। मैं उसके हर वार को खाली जाऊं, खाली कर दूंगा, यानी उसका असर नहीं होगा मुझ पे, वो बाज नहीं आएगा। वो ये नहीं हो सकता कि वो बाज आ जाए। वो वार चलाता रहेगा लेकिन मुझे उसके वार का शिकार नहीं होना। अब ये चीज का ताल्लुक लताइफ से ज्यादा आपकी कॉमन सेंस से है। जब आपकी कॉमन सेंस बढ़ती बढ़ती इस दर्जे पे पहुंच जाए कि आपको ये आइडेंटिफाई कर सके कि कौन सी बात शैतानी है, तो उसकी पहचान मैंने आपको एक लफ्ज में बताई थी, एक जुमले में, क्या कि बुरा लगना। शैतान जो है ये रहमानी तर्जों के खिलाफ है ना, शैतनत क्या है जो रहमानियत के मुखालिफ सिमत में। रहमानियत क्या है, मोहब्बत, तामीर और इज्तमाइयत, ये तीन लफ्ज हो गए। तो शैतान इसका ऑपोजिट हुआ, तो मोहब्बत का ऑपोजिट क्या हुआ, नफरत। तामीर का क्या हुआ, तखरीब। और इज्तमाइयत का ऑपोजिट क्या हुआ, इनफरादियत। अगर किसी भी बंदे को ये तीन कंपोनेंट्स आइडेंटिफाई करना आ जाए तो वो शैतान को पहचान लेगा कि नहीं।
जी बिल्कुल सर।
देखे ना, आपके अंदर आपको पता चल गया कि नफरत की जितनी शक्लें हैं ये सब शैतनत हैं। आपको पता चल गया तखरीब की कोई भी सूरत है, जहां पे भी खराबी हो रही है ये शैतनत है। जहां मैं इनफरादियत का शिकार हो रहा हूं ये भी शैतनत है। तो मुझे बताएं आप बच गए कि नहीं बच गए, बच सकेंगे कि नहीं बच सकेंगे।
जी बिल्कुल सर।
क्योंकि ये तो देखे ना, जब आप उसको जान लेते हैं तो फिर तो उसका शिकार होने से सभी परहेज करेंगे ना। हमारी तालीमात में इस चीज को बड़ा वाज़े तौर पे बता दिया गया, लेकिन हमें ये नहीं पता कि उसको आइडेंटिफाई कैसे करना है। अगर हम उसको आइडेंटिफाई करना सीख जाए, अब बुरा लगना शैतनत है, गलत को गलत देखना और उसकी इस्लाह की काविश करना खिदमत है। लेकिन किसी को गलत करते देखकर उसे नफरत करना, ये शैतनत हो गई। अब इनफरादियत और इज्तमाइयत का भी फर्क समझ लें। तामीर और तखरीब का तो अक्सर लोगों को वाजे है ना, जहां कोई चीज बन रही है उसे बनने दो, ये तामीर है। लेकिन अगर उसकी खराबी की तरफ जा रही है तो वो तखरीब है। इनफरादियत और इज्तमाइयत में ये है कि गुजारा करना, हर एक के साथ गुजारा करना, हर एक के लिए कुछ नहीं करना। हम सबके लिए कुछ नहीं कर सकते, हम सिर्फ खुश रह सकते हैं सबके साथ। ये है इज्तमाइयत का मफहूम। तो बताइए आपकी ये बात क्लियर हो गई कि नहीं।
जी सर।
देखे ना, अगर हम शैतान को आइडेंटिफाई करने पे सर दुखाएं और अपने हर तर्ज अमल का जायजा लेने बैठ जाएं। हजूर मुर्शिद करीम ने कितनी दफा फरमाया कि खुद एहतसाबी रात को बैठ के लिखा करें। तो सारा दिन अगर आप एक चार हफ्ते या छह हफ्ते ये प्रैक्टिस कर लें कि रात को लिखने बैठें कि आज मैं कहां कहां शैतनत का शिकार हुआ या हुई, कहां कहां मेरा मिजाज उखड़ गया। छह हफ्ते में आपको शैतान ऐसे शनाख्त होने लगेगा कि दोबारा वो आपको चकमा नहीं दे सकेगा। ये प्रैक्टिकल तरीका अर्ज कर रहा हूं। फिर ना सिर्फ ये कि आप खुद बच जाएंगे बल्कि लोगों को भी ये राज बताने बैठ जाएंगे कि शैतान से कैसे बचना है। क्योंकि दुनिया में आने का मकसद क्या है, دنیا میں ہمیں اس لیے بھیجا کہ شیطان کا شکار ہوئے تھے ہم وہاں پر, تو دنیا میں بھیجا کہ جاؤ جا کے اس کو ڈیفیٹ کرو اور دوبارہ اس کے قابو نہیں آنا. اب ہم نے کبھی یہ بات ہی نہیں پکڑی, کبھی اس طرف توجہ ہی نہیں دی, تو لہٰذا سارے شیطان کی گود میں بیٹھ کے پار جا رہے ہیں, تو یہ تو نہیں جا سکتے. تو اصل کرنے کا کام یہ ہے کہ ہمیں یہ کلندر شعور میں صاف لکھا ہے کہ شیطنت کو کہیں پناہ نہ لینے دیں, یعنی اس کا کوئی وار نہ چلنے دیں. کتاب کلندر شعور میں لکھا یا نہیں؟
جی سر.
جی
بعض لوگ جو ہیں یہ خود سے ہی کوئی وظائف جو ہیں شروع کر دیتے ہیں لیکن ان کو نقصان پہنچتا ہے, تو ہوتی تو وہ قرآن آیات نہیں ہیں, تو ان سے نقصان کی لوجک کیا ہے؟
بڑی سمپل سی بات ہے, آپ ڈاکٹر کی دکان پہ جائیں, کیمسٹ کی دکان پہ جائیں, اپنی مرضی کے وہاں سے ٹونک سارے خرید کے استعمال کرنا شروع کر دیں تو کیا ہوگا؟ ظاہر ہے اوور ڈوز ہونے کی وجہ سے وہ آپ کے پھوڑے پھنسیاں نکل آئیں گے. اسی طرح وظائف کی نورانیت اگر سکت سے زیادہ ڈوز لی جائے, دیکھیں نا آپ روٹی کھاتے ہیں تو ایک حد تک کھاتے ہیں نا, یہ تو نہیں ہے کہ آپ اوور ایٹنگ کر کے تو سمجھیں کہ اس کے اثرات نہیں مرتب ہوں گے. دیکھیں نا دو قسم کے ہیں, ایک انڈر ڈوز ہونا اور ایک اوور ڈوز ہونا. تو جب ہم روحانی وظائف کو کسی روحانی شخصیت کے تجویز کرنے پہ پڑھتے ہیں تو ایسا ہی ہے جیسے ڈاکٹر سے دوائی تجویز کروائی جائے, اور جتنی مقدار میں وہ کہے اتنی مقدار میں استعمال کرنے سے فائدہ ہوگا, ورنہ وہی دوا جو ہے نقصان کا سبب بن سکتی ہے. ٹھیک ہو گیا؟
جی سر. اور اس میں جو ہے مخصوص
دوا جو ہے جی, میں نے مقدار دوائی کی مقدار سے مثال دے کے بات پوری عرض کی نا, کہ کون سی دوا اور کتنی مقدار میں. ڈاکٹر یہ دو ہی چیزیں بتاتا ہے نا, کہ کون سی دوا. بعض دوائیوں کو وہ کہتا ہے کہ جی ایک جمع ایک جمع ایک, یعنی تین دفعہ لینی ہے دن میں, اور بعض کو لکھتا ہے ون پلس ون, بعض کو لکھتا ہے ونس اے ڈے. ہاں یا نہیں؟
جی سر.
تو اس کا کیا مطلب ہوا؟ اسی طرح روحانی وظیفہ جو ہے اس کی نورانیت کے پیش نظر جو لوگ اس سائنس کو جانتے ہیں وہ جب تجویز کرتے ہیں تو وہ تعداد بھی بتاتے ہیں, اور اس کی مطلب ہے کہ کون سا وظیفہ اور کتنی تعداد, یہ دونوں چیزیں وہ فرما دیتے ہیں. اور اگر وہ ٹائم بھی بتا دیں ساتھ میں تو آپ کو اس ٹائم پہ کرنا لازم ہو جاتا ہے. جی جی وعلیکم السلام. جی فرمائیے. ارشاد. جی جی.
دوسرا سوال یہ ہے کہ دیکھا دل نے جو دیکھا, اور سر ایک اور ہے کہ کوئی یہ خاص وقت ہے یا کوئی خاص لمحہ پہ جب آپ کی وہ لگا گلنا ہوئی؟
پہلے تو جی میں سچی بات ہے آپ کو بہت سراہوں گا کہ آپ نے ایسا خوبصورت اور اچھا سوال پوچھا. دیکھیے حضور علیہ الصلوۃ والسلام پوری نو انسانی میں وہ واحد ہستی ہیں جنہوں نے اللہ کی اتنی قربت حاصل کی. اس قربت کو اللہ رب کریم نے کہا کہ وہ کوئی فاصلہ نہیں رہا. اب اس کے لیے لفظ کعبہ قوسین استعمال ہوا. اب دیکھیں نا قوس کہتے ہیں کمان کو. اگر فرض کریں کہ کمان جو ہے وہ 6 فٹ کی ہے تو دو قوسوں کا مطلب تو ہو گیا 12 فٹ. تو یہ تو 12 فٹ تو فاصلہ ہوا کیونکہ ہم انہیں لمبے رخ اگر جوڑیں تو. لیکن اگر آپ دونوں کمانوں کو الٹا کر کے ان کے کنارے آپس میں ملا دیں, جیسے دو پلیٹیں لے کر ان کو آپس میں جوڑیں, تو دونوں پلیٹوں کے کنارے کوس بنیں گی. کوس کعب کہتے ہیں اس پلیٹ کو. تو یہ پلیٹ کی طرح کعبہ کوسین, دونوں کعبے جو ہیں ان کی کوسیں آپس میں مل گئیں وادنا, اور اس سے بھی کم, یعنی وہ ملیں اور ایک دوسرے کو اوور لیپ کر گئیں. یعنی کہ حضور علیہ الصلوۃ والسلام جب مقام محمود پہ پہنچے تو اللہ کے ساتھ ان کی قربت کا یہ عالم تھا. اس کے بعد اگلا جملہ جو ہے, ما کذبت فوادا ما را, اور جو دل نے دیکھا اس کو جھٹلایا نہیں جا سکتا. ہم نے ترجمہ کر دیا جو دل نے دیکھا جھوٹ نہ تھا, اس سے پورا مفہوم خبط ہو گیا. اصل بات یہ کہی گئی کہ جو دل دیکھتا ہے اس کو جھٹلایا نہیں جا سکتا. ما کذبت فوادا ما را, جو وہ دیکھتا ہے, جو دل دیکھتا ہے وہ غلط نہیں ہوتا. اب جب حضور علیہ الصلوۃ والسلام معراج پہ تشریف لے گئے تو ظاہر ہے کہ ان کے حواس کی رفتار کے حوالے سے ہمیں روایات میں پتہ چلتا ہے کہ براق کا ایک لفظ استعمال ہوا. براق برق سے ہے, یعنی بجلی کی رفتار, یعنی حواس کی سپیڈ اتنی بڑھ گئی, اتنی بڑھ گئی کہ اس سے پیشتر کبھی کسی انسان کے حواس کی یہ رفتار اسے حاصل نہیں ہوئی تھی. اس کا پتہ بھی ہمیں روایات سے چلتا ہے کہ جب وہ واپس تشریف لائے تو بستر گرم تھا, وضو کا پانی بہ رہا تھا, کنڈی ہل رہی تھی. یعنی کہ دنیاوی وقت کے اسی لمحے میں رہتے ہوئے انہوں نے ٹائم اینڈ سپیس کو نگیٹ کر دیا اور اللہ سے واصل ہوئے اس درجے کے اللہ نے خود کہا کعبہ کوسین, یعنی کہ کوئی فاصلہ نہیں رہا, دونوں ملے اور جو کچھ دل نے دیکھا اس کو جھٹلایا نہیں جا سکتا. جو باتیں اللہ نے نبی پاک سے کی, حضور علیہ الصلوۃ والسلام سے کی, ان کا تذکرہ نہ حضور نے کیا نہ اللہ نے کیا, وہ دونوں کے آپس کے راز و نیاز تھے. ٹھیک ہو گیا جی؟ ہاں جی, اس کے بارے میں کیا عرفان بھائی؟
سر اس کے بارے میں عام علماء حضرات یہ بتاتے ہیں کہ آپ اتنی سویر سے گئے اور واپس آ گئے اور وہ بستر گرم تھا, تو اس کی لوجک یہ بتاتے ہیں کہ آپ جو ہے نا کائنات کا سیل ہیں, تو وہ جب سیل نکال لیا تو کائنات رک گئی, یہ لوجک بتاتے ہیں.
چلیں, بہرحال میں نے عرض کیا کہ حواس کی رفتار بڑھ گئی اور وہ ظاہر ہے کہ نیند سے نکل کر اوپر اثر کے زون میں اور اثر کے زون سے نکل کے وقت کے زون میں, تو ظاہر ہے یونٹ آف ٹائمز ڈیفرنٹ ہیں. ٹھیک ہو گیا؟ یہ بھی علماء کرام کا ایک عقیدت کا انداز ہے, انہوں نے ٹھیک ہی کہا ہوگا اپنی طرف سے. تو جی
جو طرف ہے وہ اسٹریٹ ہے, جو دوسرا ہے وہ کونویکس ہے. یہ کونویکس یعنی سرفیس جو ہے, یہ دو بوز کس طرح, یعنی تصویر میرے ذہن میں بالکل کلیئر نہیں.
کس چیز کے بارے میں بات ہو رہی ہے؟
یہ ابھی آپ نے کہا نا کعبہ کوسین.
جی جی, تو دیکھیں نا, دو لینس لے لیں, ٹھیک ہے, ان کی جو کنویکس سطح ہے, سرفیس ہے, وہ آپس میں جوڑیں, تو وہ ایک پوائنٹ پہ آپس میں ٹچ کریں گے کہ نہیں کریں گے؟
ٹھیک ہے,
دیکھیں نا, کعبہ کوسین, کوسین کا مطلب دو کوسے. میں نے آپ کو تشتری کی مثال دی, اس سے ذرا بات سمجھنے میں آسانی ہو سکتی ہے اگر آپ دو پیالیوں کو ساتھ جوڑ کے تو اس کی دونوں کے کوسوں پہ غور کریں، وہ ادنا وہ ایک دوسرے کو اوور لیپ بھی کر رہی ہیں. اس پہ سوچیں گے تو انشاءاللہ یہ واضح ہو جائے گی بات.
سر جب ہم قرآن پاک پڑھتے ہیں تو اس میں سے اکثر میں نے دیکھا ہے بہت سے الفاظ جو ہے نا اردو کے بھی ہیں جو اردو میں بھی استعمال ہوتے ہیں، لیکن سر وہ جو ماضی حال مستقبل جو ہے اس کا سمجھ نہیں آتی، اس سے کیسے دیکھا جائے نا باقی تو.
اصل بات یہ ہے کہ عربی کیونکہ قدیم ہے اردو سے، اردو تو 250 سال نہیں ہوئے، ٹھیک ہے، اور یہ عربی جو ہے قرآن کی یہ 1400 سال پرانی زبان ہے، تو اصل بات یہ ہے کہ عربی کے الفاظ اردو میں استعمال ہو رہے ہیں. اب عربی کے الفاظ چونکہ اردو میں استعمال ہو رہے ہیں تو وہاں کے پورے شیڈز میننگز کے وہ یہاں ٹرانسفر نہیں ہوئے، تو اس لیے ہمیں اس پہ غور و فکر کر کے خود طے کرنا ہے، خود طے کرنا ہے. باقی عربی قواعد اور ضوابط جو قواعد اور گرامر کی جو کتابیں ہیں اس میں وہ آپ کو پڑھنی پڑیں گی اگر آپ یہ زمانوں کے بارے میں جاننا چاہتے ہیں. تو یہ گرامر کا چیپٹر ہے عربی گرامر کا، تو وہ پتہ چل جاتا ہے کہ کون سا حرف آیا ہو تو وہ ماضی ہے، کون سا آئے گا تو وہ مستقبل ہوگا، کون سا جو ہے وہ مضارع ہوگا، کون سا حال کو ڈیل کر رہے ہیں. تو یہ وہاں سے عربی قواعد پڑھنے پڑیں گے. جی اس بات کو سمجھنے میں بہت سہولت ہو جاتی ہے جب ہمیں یہ پتا ہو کہ عربی کے الفاظ اردو میں ہیں اور عربی پہ غور کرتے ہوئے ہم اردو کے الفاظ کا مطلب ذہن میں رکھتے ہوئے اصل مطلب تک پہنچ سکتے ہیں اگر ہم اسے غور کریں تو. شرط ہے غور و فکر کرنے کی.
جی سر کافی زیادہ آپ دیکھتے ہیں تو وہی ہے جو ہمارے اردو میں بھی استعمال ہوتے ہیں.
بالکل بالکل درست. میں نے عرض کیا نا کہ اردو بعد کی پیداوار ہے، عربی بنیاد ہے، اردو کی بنیاد عربی اور فارسی ہے. یہاں پہ زیادہ تر الفاظ عربی سے ہیں، کچھ فارسی سے ہیں، کچھ پرتگالی زبان کے ہیں، کچھ انگریزی کے بھی ہیں. تو یہ ایک مکسچر بننے سے اردو، اب لفظ اردو جو ہے یہ ترکی زبان کا لفظ ہے، اب بسکٹ جو ہے یہ پرتگالی زبان کا لفظ ہے، تو اس طرح بہت ساری زبانوں کا امیزہ ہے اردو. تو اس لیے اردو دان کے لیے عربی کو سمجھنا آسان ہے. کہنے کا مطلب یہ تقریباً 80% الفاظ قرآن کے اردو میں دستیاب ہیں ایک اندازے کے مطابق. جی جی ہاں یعنی کہ یہ دیکھیں قربت کا انتہائی درجہ بتا رہے ہیں، ٹھیک ہے، قربت ایک دوسرے میں ڈیزالو نہیں ہوئے. اب نظر آنا ایک چیز ہے، فیل کرنا دوسری بات ہے. اب دیکھیں نا ہم کسی کو گلے سے لگاتے ہیں، بچے کو ماں جفی ڈالتی ہے اسے گلے سے لگاتی ہے، تو جب وہ زور سے بھینچ رہی ہے تو بچے کا جسم دکھ تو نہیں رہا ہوتا اس کو، لیکن فیل تو وہ پورا کر رہی ہوتی ہے. تو ہم چونکہ نظر کا مطلب لے رہے ہیں کہ نظر کے لیے فاصلہ چاہیے، हाँ बिल्कुल ठीक है, नजर तभी आएगा जब आपके आंख से खास फासले पे चीज होगी, एक हद से ज्यादा उंगली को आप आंख के करीब ले जाए, उंगली के नकुश दिखना बंद हो जाते हैं। ये हवास की कदर मतलब क्या कहते हैं, हवास की किस्में हैं। अब देखना वहां पे क्या कहा कि जो दिल ने देखा, अब जो दिल देखता है, दिल का देखना असल में महसूस करना है, और जो दिल महसूस कर रहा है, जो फवाद महसूस कर रहा है, दिल से मुराद यहां पे वो कल्ब नहीं है, फवाद समझ को कहते हैं, इंसान के अंदर जो समझ है वो समझ रही है जो कुछ, और जो वो समझ रहा है वो गलत नहीं हो सकता। अगर फवाद ठीक हो गया, अब ये देखने के हवाले से एक बात अर्ज करने की इजाजत दें, मैं अर्ज कर देता हूँ। देखिए हम गैर मरई चीजों को भी देखते हैं, मसलन आपको भूख लगती है, अब भूख दिखती है लेकिन लगती भी है और महसूस भी होती है, और आप अगले की शक्ल देख के बता देते हैं कि इसको भूख लगी है। हर माँ बच्चे की शक्ल देख के बता देती है कि भूखा है। इसी तरह आपको मोहब्बत महसूस होती है, हालां मोहब्बत नजर तो नहीं आ रही लेकिन इसे महसूस करने को नजर ही आना कहेंगे ना। इसी तरह कोई बंदा नाराज है, उसकी नाराजगी नजर आ रही है, नजर तो नहीं आ रही लेकिन महसूस हो रही है, तो इस महसूस होने को भी तो हम देखना ही कह रहे हैं ना। क्लियर हो गई बात? तो गैर मरई को महसूस करना भी असल में उसको देखना ही है, क्योंकि इल्म का पहला दर्जा निगाह है। ये बात हजूर कलंदर बाब औलिया ने वाशगा फरमाई थी। जी जनाब, बिल्कुल बिल्कुल सही फरमाया। देखे ना, वहम से ख्याल, ख्याल से तसव्वुर, तसव्वुर से एहसास, एहसास जो है वो कालिब यानी जिस्म में, जिस्म वो स्क्रीन है जिसपे एहसास डिस्प्ले होता है, उसके बाद ये एहसास से दोबारा तसव्वुर, तसव्वुर से दोबारा वो ख्याल बनता है, और ख्याल से वो दोबारा वहमे में ढल जाता है। इसकी मिसाल भी सुन लें, आसान हो जाएगा समझना। जब आपको ख्याल आया कि भी आज खाना खाना है, ठीक है, तो खाना पकाते हैं, खाते हैं, ये सारा खाना खाना है, इत्तला ऊपर से नाजल हुई, खाना मजहर बना, क्या फैसले हुए वो ख्याल के बाद आपके तसव्वुरात में उसका खदो खाल वाजे हुए, आपने तय किया कि जी मैंने गोश्त खाना है, तो गोश्त या बिरयानी पकाई या पुलाव पर बनाया, वो आपने यहाँ तसव्वुर के दर्जे पे तय कर लिया, अब वो पकना शुरू हुआ, वो पक गया, अब ये एहसासात का खेल शुरू हो गया, आपने महसूस किया और खाने का जायका एंजॉय किया, खाने का कि खुशबू को, उसके टेस्ट को आपने खूब शेर होके खाना खा लिया। अब अगर मैं एक घंटे बाद पूछूं कि जी क्या खाया था, तो आप बकायदा चस्का लेके बताएंगे कि जी आज मैंने बिरयानी खाई थी या पुलाव खाया था या गोश्त खाया था। अब यही मैं सवाल आपसे अगले दिन पूछूं कि कल क्या खाया था, तो आपको वो जायका और वो स्मेल उतनी शिद्दत से नहीं महसूस होगी, बस इतना सा ख्याल आएगा कि आलू गोश्त खाया था या बिरयानी खाई थी या पुलाव खाया था, थोड़ा सा याद करके। अब अगर एक चार दिन बाद पूछूं तो आपको اس کو یاد کرنے میں زور لگانا پڑے گا اور صرف ایک خیال سا آئے گا کہ ہاں میں نے یہ کھایا تھا. کیا ہوا کہ وہمے سے وہمے کا مطلب اطلاع, اطلاع بنی تھی, خیال, خیال سے بنا تصور, تصور سے بنا احساس. جب آپ نے اس احساس کو انجوائے کر لیا تو وہ واپس خیال تصور میں ڈھلا, پھر وہ واپس خیال بنا, اور پھر وہ واپس ایک اطلاع کی صورت رہ گئی. تو یہ ہے انا للہ و انا الیہ راجعون. ہر چیز میں یہی, اطلاعات کے ساتھ بھی یہی ہو رہا ہے, ہماری روح کے ساتھ بھی یہی ہو رہا ہے. ہر کام ایک درجے پہ اوپر سے نزول کرتا ہے اور یہاں مکمل ہونے کے بعد واپس اس کا ریکارڈ اوپر چلا جاتا ہے. ٹھیک ہو گیا؟
جی سر,
بہت شکریہ جی. نہیں, بلیک ہول کوئی نہیں, اس کا بلیک ہول کا یہ آپ کی سائنس کا اس سے کوئی تعلق نہیں ہے, یہ آپ کے انر سیل سے آپ کے شعور میں آ رہی ہیں. اب مزے کی بات ہے, انر سے ابھر کے آپ کے شعور میں آ رہی ہیں اور ہم اسے نزول کہہ رہے ہیں کیونکہ ہم الٹے لٹکے ہوئے ہیں. بات واضح ہوئی کہ نہیں؟ یعنی ہر اطلاع ہمارے انر سیلف سے ہمارے شعور کی سطح پہ ابھر رہی ہے. اب ہم اندر سے اوپر کی طرف دیکھنے کو نزول کہہ رہے ہیں اور اوپر سے نیچے کی طرف جانے کو صعود کہہ رہے ہیں. اب یہاں سے بہت کنفیوژن پیدا ہو گیا لوگوں کے ذہنوں میں. وہ اوپر دیکھتے ہیں تو آسمان کی طرف دیکھتے ہیں. یہ سارا کچھ انر سیلف سے ہے. حضور قلندر بابا اولیاء نے یک ذات اور کل ذات کہہ کے اس بات کو بڑا واضح کیا ہے کہ کل ذات یک ذات کو جو تصورات دے رہی ہے, کل ذات. وہاں دیکھیں کیا لکھا ہے, تو یہ کل ذات جو ہے وہ آپ کے اندر ہے یا باہر ہے؟
اندر ہے.
تو اندر سے اطلاعات اوپر کو سرفیس کر رہی ہیں, آپ کے ذہن کی سطح پہ آ رہی ہیں. اس سطح کو سکرین کہا گیا ہے. اسی کو روحانیت میں قالب کہتے ہیں. قلب کے بعد ہے قالب.
سر یہ بچہ روح جو ہے, مرد عورت کی جو ہے روح ایک ہی ہے, لیکن کیا جو ہے کوئی کپل جو ہے اپنی پسند سے بچہ یا بچی لے سکتے ہیں؟
جی ہاں,
اپنے اختیار.
یہ سارا ماں کا اختیار ہوتا ہے. دیکھیں, ایک جو روح دنیا میں آ رہی ہے اور ایک وہ جو اس کو تخلیق کر رہی ہے دنیا میں, جو اس کا جسم بنا رہی ہے, وہ دونوں کی کنسنسس جو ہے وہ بچے کی جنس کا تعین کرتی ہے. اگر ماں بیٹا پیدا کرنا چاہے تو ماں کے تصورات اس کی جنس کا تعین کر دیتے ہیں. یہ آپ نے چینج آف سیکس کے کیسز سنے ہوں گے. بچے پیدا ہونے کے بعد کیا کہتے ہیں, نہیں میں تو لڑکی ہوں. لڑکا جو ہے وہ کہتا ہے, نہیں میں تو لڑکی ہوں. وہ لڑکیوں والی حرکتیں کرتے کرتے آپریشن کرا کے لڑکی بن جاتا ہے. کیا مطلب ہوا کہ یہ روح کا فیصلہ ہے کہ وہ کیا بننا چاہتی ہے. آپشن اللہ نے دیا ہے. ہر عورت اگر بیٹا پیدا کرنا چاہے تو وہ انر میں جو اپنے لاشعور میں جو فیصلے کرتی ہے اس کی روشنی میں بیٹا یا بیٹی پیدا ہوتا ہے. اسی لیے تو یہ روحانیت میں جو اس کو وظائف بتائے جاتے ہیں اولاد نرینہ کے لیے, اس میں یہی ہے کہ اس کا لاشعور اس طرف لگا دیا جائے. جن کا لگ جاتا ہے ان کے ہاں ہو جاتی ہے, ورنہ جنہوں نے اندر سے کینسل کیا ہوتا ہے وہ نہیں ہوتا وہاں. ठीक हो गया
जी सर,
काफी है या और किसी ने?
काफी भी हो चाहे।
चलें खुश रहिए, चाय और कॉफी दोनों नोश फरमाइए। जी वालेकुम अस्सलाम। आप कुछ पूछने लगी थी या मैं ऑफ कर? अल्लाह हाफिज।